الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وولانا وأشرفنا ونور عينا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم صدق الله مولانا الذي وبلغنا رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک منگرانا پیش پیش اللهم صل علی سیدنا و مولانا محمد و علی آل سیدنا و مولانا محمد و اصحاب سیدنا و مولانا محمد و بارک و سلم صلاة و سلام علیک یا رسول اللہ جیسا کہ آپ حضرات کو معلوم ہے کہ یہ مبارک اور مقدس محفل شہنشاہ بغداد غوث سمدانی محبوب ربانی سیدنا شیخ عبدالقادر جیلانی حسن الحسینی رضی اللہ تعالیٰ عنہ کی یاد میں اور ان کی بارگاہ میں ہدیہ عقیدت اور محبت پیش کرنے کے لیے منعقد کی گئی ہے۔ میں زیادہ وقت نہیں لوں گا اور کوشش کروں گا کہ آپ کے اور کھانے کے درمیان زیادہ ٹائم نہ ہو کیونکہ آپ لوگ کافی دیر سے بیٹھے ہوئے ہیں، تو کوشش کروں گا کہ اسی مختصر سے وقت میں اپنی گزارش پیش کروں۔ وما توفیقی الا بالله العلی العظیم۔ قرآن مجید فرقان حمید مشہور و معروف سورہ مبارکہ سورہ فاتحہ کی دو آیات آپ کے سامنے تلاوت کی۔ ارشاد ربانی ہوا اہدنا الصراط المستقیم، اے اللہ ہمیں سیدھے راستے پر چلا۔ صراط الذین انعمت علیہم، ان کے راستے پر جن پر تو نے اپنا انعام کیا۔ پہلی یہ کہ سیدھا راستہ ہے کون سا، جس سے آپ پوچھیں گے وہ کہے گا وہی راستہ ہے جس پہ میں چلتا ہوں۔ جتنے بھی چلنے والے ہیں، اگر سب سے پوچھیں کہ سیدھا راستہ کون سا راستہ ہے، وہ کہے گا وہ راستہ جس پہ میں چلتا ہوں۔ وجہ یہ ہے کہ اگر وہ اسے غلط سمجھے تو اس پہ چلے گی۔ جس مسلک پر، جس طریقے پر، جس راستے پر وہ چل رہا ہے، وہ کہے گا یہی سیدھا راستہ۔ اسی لیے اللہ تبارک و تعالی نے ہم پر یہ مہربانی فرمائی کہ ان لوگوں کا تعین فرما دیا جن کا راستہ سیدھا راستہ۔ پہلی آیت میں فرمایا دعا کرو اہدنا الصراط المستقیم، اے اللہ ہمیں سیدھے راستے پر چلا۔ اب سوال پیدا ہوا کہ سیدھا راستہ کون سا ہے، تو اگلی آیت میں وضاحت کر دی صراط الذین انعمت علیہم، ان کے راستے پر جن پر تو نے اپنا انعام کیا۔ لیکن اب پھر ایک کنفیوژن پیدا ہوا، हमने अर्ज किया ये तो बताता था कि उनके रास्ते पर चलना है जिन पर इनाम है, अल्लाह के इनाम याफ्ता बंदों के रास्ते पर चलना है। लेकिन अब सवाल ये पैदा हुआ कि अल्लाह का इनाम है किस पर? इनाम याफ्ता बंदों के रास्ते पर चलना है, लेकिन वो इनाम याफ्ता बंदे कौन है जिनके रास्ते पर हमें चलना है? इसी कुरान मजीद में जब हम देखते हैं, मुताला करते हैं, तो अल्लाह तबारक तआला ने दूसरे मकाम पर उन लोगों की निशानदेही भी फरमा दी जिन पर उसने अपना इनाम दिया। इरशाद रब्बानी हुआ, फौलाइका मअल्लज़ीना अनअमा अल्लाहु अलैहिम मिनन नबीयीना वस्सिद्दीकीना वश्शुहदाए वस्सालिहीन, जिन पर अल्लाह का इनाम है, नबीन हैं, सिद्दीकीन हैं, शुहदा हैं और सालेहीन। पता चला अल्लाह का इनाम है नबीन पर, अल्लाह का इनाम है सिद्दीकीन पर, अल्लाह का इनाम है शुहदा पर, अल्लाह का इनाम है सालेहीन पर। ये सब उसके इनाम याफ्ता बंदे जिन पर अपना इनाम या अपना करम किया, इनको दर्जात और मरातिब अता फरमाया। कितने हुए? नबी, सिद्दीकीन, शुहदा और सालेहीन, चार। तब अल्लाह तबारक व तआला ने बताया ये मेरे इनाम याफ्ता बंदे हैं, अब इनके तरीके पर तुम्हें चलना। नबी, सिद्दीकीन, शुहदा और सालेहीन। अल्हम्दुलिल्लाह हम अहले सुन्नत व जमात बुजुर्गानी और ये कामयाबी के तरीके पर चलते हैं, इनसे अकीदत और मोहब्बत रखते हैं, उनका जिक्र मुबारक सुनते हैं और सुनाते हैं। लेकिन कुछ लोग उस पर इतराज करते हैं और वो भी कहते हैं कि तुमने ये जो बुजुर्गान दीन के नाम के साथ ये अलगाबाद लगा दिया, ये शिर्क है। मसलन सैयद अब्दुल कादर जिलानी, हम उनको क्या कहते हैं? गौसे आजम। हजरत मोइनुद्दीन चिश्ती अजमेर, उनका लकब गरीब नवाज। सैयद अली हिजवेरी, उनका लकब दाता गंजबख्श। सैयद अशरफ जहांगीर समनानी, उनका लकब गौसुल आलम या मखदूम समनानी या महबूब यजदानी। इसी तरह गौसे आजम के बहुत से अल्फाज, आपका नाम है सैयद अब्दुल कादर जिलानी और उनके अल्फाज गौसुल आजम, गौसुल सकलैन, महबूबे रब्बानी, महबूबे सुभानी, गौसे समरानी, ये सारे उनके अल्फाज। अब वो क्या इतराज करते हैं कि तुमने इनको गौसे आजम बना दिया, और गौस के माना है जो फरियाद सुने और फरियाद रसी करे। गौस के माना जो फरियाद सुने और फरियाद रसी करे। दाता का माना देने वाला, गरीब नवाज के माना गरीबों को नवाजने वाला। तो अब इतराज क्या है? उनका इतराज ये है कि अल्लाह के सिवा कोई गौस नहीं। यही कहते हैं अल्लाह के सिवा कोई गौस नहीं, अल्लाह के सिवा कोई मददगार नहीं। और तुमने इनको मददगार कह दिया तो ये शिर्क हो गया। भाई अल्लाह मदद करने वाला है ना, अब अगर किसी और से मदद तलब की जाए तो क्या होगा? शिर्क हो जाएगा। और अपने इस दावे की दलील में आयत कर रहे हैं, देखो कुरान कहां है, वमा लकुम मिन दुनिल्लाहि मिन वलीय्यिन वला नसीर, ना कोई दोस्त और ना मददगार अल्लाह के सिवा। और बात सूरह बकरा की आयत, अल्लाह फरमाता है वमा लकुम मिन दुनिल्लाहि मिन वलीय्यिन वला नसीर, तुम्हारे लिए ना कोई दोस्त है ना मददगार है अल्लाह के सिवा। अब अल्लाह के सिवा का क्या मतलब हुआ? नबी अल्लाह के सिवा, सिद्दीकीन अल्लाह के सिवा, शुहदा अल्लाह के सिवा, सालेहीन अल्लाह के सिवा। अल्लाह के सिवा का मतलब ये है कि अल्लाह ताला के अलावा जो भी है, अगर उससे मदद मांगी जाए तो क्या होगा? शिर्क हो जाएगा। सिवा का मतलब ये है, नतीजा क्या निकला? मदद सिर्फ अल्लाह से मांगी जाए। यही नतीजा निकला ना, दोस्त सिर्फ अल्लाह को बनाए, मददगार सिर्फ अल्लाह को बनाए, इस आयत से यही नतीजा निकला ना। तो जब जब नतीजा निकला तो अब वो कहेंगे बताओ फिर तुमने सैयद अब्दुल कादर जिलानी रज़ियल्लाहु तआला अन्हु को गौस आजम कहा, गौस तो होता है इसलिए कि अल्लाह मदद करता है, और तुमने इसे गौस नहीं गौस आजम सबसे बड़े मदद करने वाले, तो ये तो शिर्क हो गया। इस तरह की बात कर अहले सुन्नत को गुमराह किया जाता है। अब आइए जरा सी तवज्जो करें तो बात आपके समझ में आ जाएगी। हमें पहले ये समझ में चाहिए कि शिर्क किसे कहते हैं, शिर्क है क्या। शिर्क की तीन किस्में हैं, शिर्क फिल इबादत, शिर्क फिल जात और शिर्क फिल सिफात। शिर्क फिल इबादत, अल्लाह के सिवा किसी की इबादत की जाए तो क्या होगा, शिर्क हो। मसलन सजदा सिर्फ अल्लाह के लिए, अब अगर किसी बंदे को किया जाएगा तब शिर्क हो, किसी मजार को किया जाएगा तब शिर्क हो, उसको क्या कहते हैं, शिर्क फिल इबादत, इबादत सिर्फ और सिर्फ अल्लाह के लिए। दूसरी शिर्क फिल जात, जैसी जात अल्लाह ताला की मानी है वैसी जात किसी और को मान। मसलन हम अल्लाह को क्या मानते हैं, अपना रब मानते हैं, माबूद मानते हैं, इसी तरह किसी और को मानना ये होगा शिर्क फिल जात। इसी तरह किसी और को मानना जैसे मजूसी दो खुदाओं को मानते हैं, ईसाई को मानते हैं तसलीस के कायल, लेकिन मुसलमान सिर्फ वाहदा शरीक को मानते हैं और किसी को नहीं मानते। तो ये क्या होगा शिर्क फिल जात, अगर अल्लाह की जात में किसी को शरीक किया जाएगा तो शिर्क फिल जात। तीसरी किस्म ये बड़ी अहम है और इसी को न समझने की वजह से लोग अहले सुन्नत पर शिर्क का फतवा लगाते हैं। तीसरी किस्म है शिर्क फिल सिफात, कौन सी किस्म, शिर्क फिल सिफात क्या मतलब, जैसी सिफात अल्लाह ताला की है ऐसी सिफात किसी बंदे में मानना ये शिर्क। बात समझ गए ना, जैसी सिफात अल्लाह तबारक व तआला की ऐसी सिफात किसी बंदे में मानना तब शिर्क। लेकिन इसको बड़े गौर से सुनिए, इसको न समझने की वजह से शिर्क और बिदअत के फतवे लगते हैं और इसी को शैतान समझने नहीं देता, इसीलिए पूरी उम्मत पर शिर्क के फतवे लग गए। हमने क्या कहा, जैसी सिफात अल्लाह ताला की ऐसी किसी बंदे में मानना तो क्या होगा, शिर्क फिर सिफात होगा। ये बात अब देखिए, अल्लाह ताला की सिफत सूरह बकरा अल्लाह ताला ने फरमाता है इन्नल्लाह बिन्नासी लराऊफुर रहीम, बेशक अल्लाह लोगों पर रऊफ और रहीम है। अल्लाह क्या है, रऊफ और रहीम, दो सिफतें इस आयत में बयान की, इन्नल्लाह बिन्नासी लराऊफुर रहीम, बेशक अल्लाह लोगों पर रऊफ और रहीम है। अब ये क्या हुआ, अल्लाह की सिफत हुई ना, रऊफ होना और रहीम होना, ये किसकी सिफत हुई बताइए, किसकी सिफत। आप लोग बोलते रहे तो मुझे अंदाजा रह रहा है कि आप सो नहीं रहे, आपकी दिलचस्पी कायम है। मैं ज्यादा टाइम नहीं लूंगा, मैंने पहले कह दिया आपके खाने के दरमियान ज्यादा हाई हाई रहूंगा। ये किसकी सिफत है, अल्लाह की, रऊफ और रहीम अल्लाह की सिफत है ना। और हमने शिर्क फिल सिफात की तारीख क्या बयान की, जो सिफत अल्लाह की वो अगर बंदे में माना जाए तो शिर्क होगा, ठीक है। तो अब अल्लाह की सिफत क्या है, रऊफ और रहीम, अब अगर किसी बंदे में माना जाए तो क्या होगा, शिर्क फिल सिफात हो जाएगा। अब दूसरी आयत पढ़ो सूरह तौबा की, अल्लाह रब्बुल आलमीन जल्ल जलालहु व जलालुहु अपने महबूब सल्लल्लाहु अलैहि वसल्लम के लिए फरमा रहे हैं, लक़द जाअकुम रसूलुन मिन अन्फुसिकुम अज़ीज़ुन अलैहि मा अनितुम हरीसुन अलैकुम बिल मुमिनीना रऊफुर रहीम। अब क्या होगा, अल्लाह फरमाते हैं तशरीफ लाए तुम में वो रसूल जिन पर तुम्हारा मुशक्कत में पड़ना गरा है और वो मोमिन पर रऊफ भी है रहीम भी। अब ये तो कंफ्यूजन पैदा हो, एक आयत में तो वो अपने लिए कहते हैं इन अल्लाह जिन्नात से डराऊं तो नहीं वो लोगों पर रऊफ रहीम, और दूसरी आयत में अपने महबूब के लिए फरमाता है कि मोमिनीन पर रऊफ भी है रहीम। अब क्या करेंगे हमने तो तारीफ ये की कि सिर्फ ही सिफात वो है जो सिफात अल्लाह की मानी जाए वो ही बंदे में मानी जाए तो सिर्फ हो जाएगा, और यहाँ तो दोनों सिफातें हैं, कुरान बयान कर रहा है अल्लाह के लिए भी और यही कुरान बयान कर रहा है रसूलुल्लाह के लिए सल्लल्लाहु अलैहि वसल्लम। तो अब क्या क्या होगा? नहीं क्यों? इसलिए कि अल्लाह तबारक व तआला भी रऊफ और रहीम है, उसका महबूब भी रऊफ और रहीम है, मगर वो बिज़ात रऊफ और रहीम है, उसका महबूब उसके बनाने से रऊफ है।
मसला
उसको किसी ने बनाया नहीं है, वो खुद ब खुद रऊफ और रहीम है, और हुजूर अलैहि सलाम अल्लाह के बनाने से रऊफ भी हैं रहीम भी हैं, इसमें कोई शक नहीं। पता ही चला कि अगर आप ये माने कि ये बंदा बिज़ात ऐसा है तब शिर्क होगा, तब शिर्क होगा। अब कोई पहले आया है
तो जब अल्लाह के सिवा कोई दोस्त मददगार नहीं है और कुरान कह रहा है तो तुम क्यों या से आजाद कह रहे हो, क्यों या गरीब नवाज कह रहे हो, क्यों या दादा का बेटा ही कह रहे हो, क्यों या आलिम मुश्किल कशा कह रहे हो? मुश्किल कुशा तो अल्लाह है, दादा तो अल्लाह है, गौस तो अल्लाह है, देने वाला तो अल्लाह है, ये तो बंदे हैं, तो ये तो शिर्क हो गया।
नहीं शिर्क नहीं हुआ,
क्यों?
कुरान ही से देखिए, कुरान
उन्होंने क्या है कि वमा नअबुदु मिन दुनिल्लाहि मिन वलिय्यिन वला नसीर,
नहीं है तुम्हारे लिए कोई दोस्त और ना मददगार अल्लाह के सिवा।
क्या है ना आयत ने क्या बताया कि अल्लाह के सिवा कोई मदद नहीं कर सकता, अल्लाह के सिवा कोई दोस्त नहीं हो सकता।
ये कुरान की आयत कह रही है,
सूरह तहरीर उठाकर देखिए अल्लाह फरमाता है इन अल्लाह हु व मौला व जिब्रील व सालिहुल मुमिनीन, आपका एक मददगार अल्लाह है, दूसरा जिब्रील है, जितने नेक मोमिन हैं मैं सब आपके मददगार।
अब क्या क्या
पहले आयत में कहा कि ना तुम्हारा कोई दोस्त ना मददगार अल्लाह के सिवा, और सूरह तहरीर में अल्लाह फरमाता है मैं आपका एक मददगार अल्लाह है, दूसरा जिब्रील है, जितने नेक मोमिन हैं सब आपके मददगार।
अब इसमें तस्बीह भी करना होगी कि हकीकी मददगार अल्लाह के सिवा कोई नहीं है, हकीकी दोस्त अल्लाह के सिवा कोई नहीं है, हकीकी देने वाला अल्लाह के सिवा कोई नहीं है, लेकिन ये दुनिया आलम असबाब है, इसमें हम सब एक दूसरे के मोहताज और एक दूसरे के मददगार, हम सब एक दूसरे के मददगार,
दुनिया आलम असबाब है। अब आप देखिए आपको एक मकान बनाना है, एक नक्शा बनवाना है, इंजीनियर की जरूरत है, मकान बनवाना है तो मजदूरों की जरूरत है, मकान बनाना है तो वकील की जरूरत है, हम सब मोहताज हैं और ये हमारी मदद करते हैं, लेकिन हकीकी मददगार अल्लाह, हकीकी मददगार अल्लाह। तो अब अगर किसी ने ये कह दिया किसी वकील से कह दिया मेरी मदद कर दो तो क्या वो मुशरिक हो गया? किसी आर्किटेक्ट से कह दिया कि मेरे लिए डिजाइन बना दो तो क्या वो मुशरिक हो गया?
पता ही चला कि इस दुनिया में हम सब एक दूसरे के मददगार हैं, एक दूसरे के मोहताज हैं। अगर कोई जात ऐसी है जो किसी की मोहताज नहीं है वो अल्लाह रब्बुल आलमीन जल्ल जलालहू व जलाल
अल्लाह की जात। अच्छा अल्लाह तबारक व तआला आलिमुल गैब व शहादा, गैब का इल्म अल्लाह जानता है ना और कोई नहीं जानता, जो हो चुका है जानता है, जो हो रहा है जानता है, जो आइंदा होने वाला है जानता है, जो हम सोच रहे हैं जानता है, जो इस वक्त सोच रहे हैं जानता है, और जो आइंदा सोचने वाले हैं वो भी जानता है। ये अल्लाह की शान है ना, गैब का इल्म अल्लाह के पास। और मैं नहीं कहता, कुरान क्या कहता है?
قران کہتا ہے قل لا يعلم من في السماوات والارض الغيب الا الله اے محمد صلی اللہ علیہ وسلم آپ فرما دیجئے کہ زمین اور آسمان میں جو کچھ ہے اس کا علم صرف اللہ جانتا ہے، کوئی نہیں جانتا،
اللہ جانتا ہے غیب کا علم۔ آیت ہو گئی،
اب اگر کسی اور کو کہو کہ یہ غیب جانتا ہے تو اللہ کی صفات میں شریک ہو گیا اور پھر وہ شرک کی صفات ہو گئے،
ہو گئے نا۔
اب دوسری آیت پڑھ پڑھ پڑھ
قرآن کہتا ہے
فلا یظہر علی غیبہ احدا الا من ارتضی من رسول،
اللہ تبارک و تعالی اپنے غیب کو کسی پر ظاہر نہیں کرتا مگر اپنے پسندیدہ رسولوں میں جسے چاہے،
اپنے غیب کو کسی پہ ظاہر نہیں کرتا لیکن جو اس کے پسندیدہ رسول ہیں ان میں جسے چاہے اس پر ظاہر کرتا،
اور پسندیدہ رسولوں میں جس کو سب سے زیادہ پسند کیا وہ کون ہے؟ نبی پاک علیہ الصلوۃ والسلام۔
جب ان کو سب سے زیادہ چاہا تو انہی کو سب سے زیادہ بتایا،
جس کو سب سے زیادہ چاہا اسے سب سے زیادہ بتایا،
تو پتہ ہی چلا
اللہ تعالیٰ بھی غیب کا علم جانتا ہے، اس کا رسول بھی غیب کا علم جانتا ہے، وہ بھی غیب جانتا ہے، یہ بھی غیب جانتا ہے، وہ بھی جانتا ہے، یہ بھی جانتے ہیں، مگر دونوں میں فرق یہ ہے کہ اللہ تعالیٰ کی شان یہ ہے کوئی اسے نہ بتائے کبھی بھی جانتا ہے،
اور رسول کا مقام یہ ہے کہ رسول اللہ کے بتانے سے جانتا ہے۔
بات ہو گئی،
اس میں کوئی شرک نہیں ہوا،
اس میں کیسے شرک ہو گیا؟
لیکن اب یہ لوگ ذرا سی بات پر شرک، تم نے غوث اعظم کہتے ہیں تو شرک ہو گیا، غریب نواز کہتے ہیں تب شرک ہو گیا، دادا کلی میری کہتے ہیں تب شرک ہو گیا،
علی کو مشکل کشا کہتے ہیں شرک ہو گیا، شاہ ولی اللہ محدث دہلوی جن کو سب مانتے ہیں،
شاہ ولی اللہ محدث دہلوی عظیم المرتبہ شخصیت، سب مانتے ہیں،
ہم بھی مانتے ہیں، دوسرے بھی مانتے ہیں،
وہ اپنی کتاب میں لکھتے ہیں
نام علی جل مظہر سجائے
تجدو اولا لکا فی النوائی کل ہم بغم سیدی
بے نبت یا رسول اللہ
بے بلائے یا 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 یا۔
فرماتے ہیں علی کو پکارو اس لیے کہ وہ خدا کی عجیب و غریب صفات کا مظہر ہے، تم کو پکارو کہ ہر مشکل میں اپنا دستگیر پاؤ گے،
اللہ نے ان کو یہ عجیب و شان عطا
فرمایا۔
فتوی لگاؤ شاہ ولی اللہ،
انہوں نے کہا نا علی کو پکارو،
اور یہی نہیں بلکہ وہ فرماتے ہیں کہ نعت علی جو ہے 500 علی اللہ کا وظیفہ ہے،
نعت علی 500 علی اللہ کا وظیفہ ہے، 500 علی اللہ اس کو پڑھ پڑھ کے،
تب یہ شرک ہو گیا؟
نہیں، پتہ یہ چلا کہ حقیقی مددگار اگر سمجھا جائے تب شرک ہو گیا،
حقیقی مددگار اگر سمجھا جائے تب شرک ہو گیا۔
اور ہم اہل سنت والجماعت کا عقیدہ کیا ہے؟
ہمارا عقیدہ یہ ہے
مالک حقیقی وہی ہے، رازق حقیقی وہی ہے، خالق حقیقی وہی ہے، مستعان حقیقی وہی ہے، ہم سب اس کے محتاج ہیں اور وہ کسی کا محتاج نہیں،
سارے نبی بھی اس کے محتاج ہیں، صدیقین اس کے محتاج ہیں، شہداء اس کے محتاج ہیں، صالحین اس کے محتاج ہیں،
اگر کوئی جان ایسی ہے جو کسی کی محتاج نہیں ہے وہ اللہ رب العالمین جل جلالہ و جل ثناؤہ کی ذات، وہ کسی کا محتاج نہیں، سب اس کے محتاج ہیں۔ تو ہم مستعان حقیقی اللہ کو سمجھتے ہیں،
اور جتنے مستعان دین ہیں اور یہ اقوام دین ہیں،
آئمہ مجتہدین ہیں، یہ سب ہمارے مددگار ہیں، مجازی طور پر
حقیقی مددگار اللہ،
حقیقی مددگار اللہ ہے۔ تو قرآن نے کہا ان اللہ هو مولاه وجبریل وصالح المؤمنین،
اے محمد صلی اللہ علیہ وسلم آپ کا مددگار اللہ ہے، جبریل ہے،
اور جتنے نیک مومن ہیں میں سب آپ کے مددگار۔
تو اب اگر اللہ کے سوا کسی کو مدد کے لیے پکارا جائے تو شرک نہیں ہوگا،
اس لیے کہ پکارنے والے کی یہ نیت نہیں ہے کہ وہ اسے اللہ سمجھ کے پکار رہا
یا ماں سمجھ کے پکار رہا،
وہ اسے اللہ کا بندہ سمجھ کے پکار رہا،
अब इन्होंने एकदम फतवा लगा दिया, अल्लाह के सिवा अगर किसी ने मदद के लिए पुकारा तो मुशरिक है। और कुरान कहता है इन्ना शिर्क लज़ल्मुन अज़ीम, शिर्क बहुत बड़ा ज़ुल्म है। और शिर्क ऐसा ज़ुल्म है, ऐसा गुनाह है जो माफ नहीं होगा। लिहाजा जितने लोग बुजुर्गान को पुकारते हैं ये मुशरिक है, जितने हजरत अली को पुकारते हैं ये शिर्क है, गौसे आज़म को पुकारते हैं मुशरिक है। हम कहते हैं अच्छा ये बताओ कुरान उठा कर देख 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 حضرت عیسیٰ علیہ السلام فرما رہے ہیں من انصاری الی اللہ، کون ہے جو میری مدد کرے اللہ کے راستے میں؟ کون کہہ رہے ہیں؟
حضرت عیسیٰ علیہ السلام
من انصاری الی اللہ، کون میری مدد کرتا ہے اللہ کے راستے میں؟ اب بتاؤ نبی نے اللہ کے سوا مدد کے لیے پکارا یا نہیں پکارا؟
پکارا،
اور کس نے پکارا؟ حضرت عیسیٰ علیہ السلام۔ اور وہ عیسیٰ جو روح اللہ ہے، کلمت اللہ ہے، منتخب من اللہ ہے، معبود بہ اللہ، جلیل القدر پیغمبر حضرت عیسیٰ علیہ السلام۔ اور نبی رب سے جتنا قریب ہوتا ہے اتنا قریب کوئی نہیں، نبی رب سے جتنا قریب ہے اتنا کوئی نہیں۔ اتنے قریب ہونے کے باوجود وہ چاہتے تو کہتے ہیں اللہ تو میری مدد کر،
نہیں
من ساری اللہ، کون میری مدد کرے گا اللہ کے راستے میں؟ تو جو ان کے حواری تھے، ان کے ساتھی تھے، انہوں نے کہا نحن انصار اللہ، ہم ہیں آپ کے مددگار اللہ کے راستے میں۔
قرآن
کون میری مدد کرے گا؟ انہوں نے کہا نحن انصار اللہ، ہم مدد کریں گے۔ تو اب کیا حضرت عیسیٰ علیہ السلام پر شرک کا فتویٰ لگاؤ گے؟
نہیں،
حضرت عیسیٰ علیہ السلام کے بتانا چاہتے تھے کہ اللہ کے سوا بھی غیر اللہ کو مدد کے لیے پکارا جا سکتا ہے، اگر یہ عقیدہ نہ ہو تو یہی بستانے ہیں
پکارا۔
اس لیے کہ ہم اس عالم اسباب میں دنیا میں ایک دوسرے کے محتاج ہیں، ہم سب ایک دوسرے کے محتاج ہیں۔ تو اب اہل سنت و جماعت کا عقیدہ ثابت ہو گیا کہ ہم حقیقی مددگار اللہ کو سمجھتے ہیں، اور اللہ کی عطا سے ہی نبی بھی مدد کرتا ہے، اور اللہ کی عطا سے ہی ولی مدد کرتا ہے۔
اور اس میں ایک اور بات پیش کر دی، وقت زیادہ ہو رہا ہے، خیر ایک بات پیش کر دی، آپ لوگوں کو یقیناً بھوک بھی لگ رہی ہے، لیکن خیر یہ بات آپ سن لیں گے تو آپ کا فائدہ ہے۔
معراج کے واقعے آپ سنتے رہتے ہیں، اب کہتے ہیں جو فوت ہو جائے مدد نہیں کر سکتا، جو فوت ہو جائے نا وصال کر کر نبی اول مدد نہیں کر سکتا، یہ کہتے ہیں نا دنیا سے چلا گیا، قبر میں چلا گیا، کیسے مدد کرے گا؟ ہم نے تو اپنے ہاتھوں سے دفن کیا، ہم نے تو خود لایا، خود کفنایا، دفن کر دیا، اور اسی کو تو مدد کے لیے پکار رہے ہیں، وہ ہمارا موتا۔ ارے یہ نہیں دیکھتے، تم نے روح کو دفن نہیں کیا ہے، تم نے جسم کو دفن کیا ہے، روح زندہ ہے، روح کو موت نہیں ہے، روح زندہ ہے۔ اور یہ بزرگان دین، اور یہ کرام، انبیاء کرام وصال کے بعد بھی مدد کرتے ہیں، روحانی طور پر مدد کرتے ہیں۔ واقعی میرا دادا سنا، میں تفصیل میں جانا نہیں چاہتا، حضور اکرم صلی اللہ علیہ وسلم مسجد حرام سے مسجد اقصا چلے انبیاء کی امامت کی، پھر سات آسمانوں سے گزرے، پھر سدرت سدرت المنتہا، پھر مکہ نامہ کا کعبہ حسین رب کا دیدار، اور وہاں سے 50 نمازوں کا تحفہ لے کر واپس،
یہی تھا نا
میں نے ایک سے بیان بیان کیا۔ تو کیا ہوا؟ حضرت موسیٰ علیہ السلام کھڑے ہیں، یا رسول اللہ صلی اللہ علیہ وسلم رب کی بارگاہ سے کیا تحفہ ملا؟ فرمایا 50 نمازیں آپ کی امت نہیں پڑھے گی، نہیں پڑھ سکتے، یا رسول اللہ آپ جائیے رب سے عرض کیجیے کچھ کمی ہو جائے، سرکار کا تحفہ لے لیں، اے الہ العالمین یہ 50 نہیں پڑھ سکتے، فرمایا اچھا جاؤ 45، پھر واپس آئے، کتنی ہوئی 45 یہ بھی نہیں پڑھیں گے، اچھا پھر واپس گئے، مولا کچھ کم کر دے، چلو 35، پھر 30، پھر 25، ہوتے 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 50 کی 5 رہ گئی، کتنی رہ گئی؟ 5۔ اور حضرت موسیٰ نے کیا فرمایا؟ یہ بھی نہیں پڑھیں گے، صحیح کہا تھا، یہ بھی نہیں پڑھیں گے، یہ بھی نہیں پڑھیں گے، سرکار نے فرمایا نہیں، اب میری غیر گوارہ نہیں کر کر کے میں پھر جاؤں، اب میں نہیں جاؤں۔ اب یہ بتائیے حضرت موسیٰ علیہ السلام نے کہا اور حضور علیہ السلام گئے بار بار جاتے رہے آتے رہے جاتے رہے آتے رہے اب لوگوں نے کہا اچھا اس کا مطلب ہے نبی کو علم غیب ہے نہیں اگر پتا ہوتا تو جا جا کے تم جو کہتے ہیں نبی کو علم غیب ہے علم غیب نہیں تھا جب بھی تو چلے گئے اگر ان کو پتا ہوتا کہ اللہ 50 سال کرے گا پھر میں جاؤں گا پھر آؤں گا تو 50 سال پانچ رہ جائیں گے اگر ان کو علم غیب ہوتا تو پہلی دفعہ کہتے تھے مولا یہ نہیں پڑھیں گے وہ 50 سال پانچ کر دیتے واپس آ جائے کیوں بار بار جاتے رہے آتے رہے ہم نے کہا چلیے بابا چلو اگر مان لو کہ نبی کو نہیں تھا تو رب کو تو تھا نا اس نے کیوں نہیں کم کر دیا اس کو تو پتا تھا نا کہ میں 50 برس کروں گا پھر میرا محبوب آئے گا پھر جائے گا پھر آئے گا پھر میں کرتے کرتے پانچ کر دوں گا تو وہ ایک دم کر دیا کہتے نہیں اس میں اللہ کی حکمت ہے ہم نے کہا اچھا تو اس میں نبی کی مصلحت ہے ارے تمہیں پتہ ہی نہیں اصل بات یہ تھی کہ رسول اللہ تبارک و تعالیٰ کا دیدار کرنا چاہتے تھے اور خدا محبوب کو بار بار بلانا چاہتا تھا یہ تو محبوب محبوب کی بات تھی محبوب محبوب کی بات تھی حضرت موسیٰ علیہ السلام تو وسیلہ بنے تھے اور دوسری بات کوئی اور نبی نہیں کھڑا ہو گیا حضرت موسیٰ علیہ السلام کھڑے ہوئے حضرت عیسیٰ علیہ السلام کھڑے ہوئے حضرت نوح نبی اللہ ابراہیم خلیل اللہ اسماعیل نبی اللہ موسیٰ کلیم اللہ کوئی نہیں کھڑے ہوئے حضرت موسیٰ علیہ السلام کیوں اس لیے کہ رب سے عرض کی مولا میں تیرا دیدار کرنا چاہتا ہوں ارشاد ربانی و اللہ نارانی ہر چیز نہیں دیکھ سکتے تم نہیں دیکھ سکتے تو موسیٰ علیہ السلام نے سوچا ہوگا میں تو نہیں دیکھ سکتا کم از کم میں ان آنکھوں کو دیکھ لوں جو رب کا دیدار کر کے آیا میری نگاہوں میں تو طاقت نہیں کہ میں اس تجلیات ربانی کا بہجہ بابا مشاہدہ کر سکتا کم از کم میں ان آنکھوں کو دیکھ لوں جو رب کو دیکھ کر آیا اس لیے موسیٰ علیہ السلام کھڑے ہوئے اور رب کی شان کیا ہے موسیٰ علیہ السلام کو لب لرانی کہہ دیا اور اپنے حبیب کو دیدار کر دیا یاد ہے مجھ کو دور پر تیری وہ لنترانیاں مجھ سے کہا مجھ سے کہا نہیں یار کو سبب دکھا دیا مجھ سے کہا نہیں یار کو سبب دکھا دیا مجھے تو منع کر دیا اور میں بھی کو دکھا خیر بات آگے چلی گئی میں عرض کر رہا تھا کہ نمازیں 50 فرض ہوئی اور حضرت موسیٰ علیہ السلام کے کھڑے ہونے سے ان کے عرض کرنے سے کتنی رہ گئے پانچ رہ گئے وسیلہ کون بنا کون بنا حضرت موسیٰ علیہ السلام اب بتاؤ حضرت موسیٰ علیہ السلام وصال شدہ ہیں یا نہیں قبر والے ہیں یا نہیں ظاہری حیات میں تو نہیں دینا وصال کر کے حضور نے خود فرمایا میری سواری کسیب احمد میں پاس سے گزری میں نے دیکھا موسیٰ اپنی قبر میں کھڑے ہو کر نماز پڑھ رہا ہے موسیٰ قبر میں کھڑے ہو کر نماز پڑھ رہے ہیں غور کرو جب موسیٰ کلیم اللہ قبر میں زندہ ہے تو رسول اللہ بدر کے اولا زندہ ہے ارے کلیم اللہ کی یہ شان ہے تو حبیب اللہ کا کیا مقام ہے تو موسیٰ علیہ السلام قبر والے ہیں موسیٰ علیہ السلام وصال شدہ ہیں موسیٰ علیہ السلام اس دنیا سے جا جاتے ہیں مدد کی یا نہیں مدد کی نا وسیلہ بنے یا نہیں بنے اگر نہیں کھڑے ہوتے تب کتنی نمازیں تھی 50 اور اب کتنی ہوں گی اور پڑھتے کتنے ہوں کم آواز کم آئی پانچ کم آئی اس لیے کہ کوئی ایک پڑھتا ہے کوئی دو کوئی تین خیر صحیح بات ہے جس جو جو پڑھتا ہے اس میں کرے گا اس میں کوئی مسئلہ نہیں لیکن بہرحال آج کے بعد یہ عہد کرتے ہیں کہ انشاءاللہ پانچ پڑھیں گے ٹھیک ہے نا جب ہمت کریں گے تو اللہ تبارک و تعالی مدد کرے گا پانچ ہو جائیں گے تو اگر تم یہ کہتے ہو کہ جو وصال کر جائے نبی مدد نہیں کر سکتا جو دنیا سے چل جائے مدد نہیں کر سکتا تو بتاؤ موسیٰ علیہ السلام نے مدد کی یا نہیں کی اگر نہیں مانتے تو 50 پڑھو اور مانتے ہو تو پانچ پڑھو جو نہیں مانتے 50 پڑھو الحمدللہ ہم اہل سنت و جماعت کا عقیدہ یہی ہے کہ انبیاء اولیاء مدد کرتے ہیں، وصال کے بعد مدد کرتے ہیں۔ سیدنا غوث اعظم شیخ عبد القادر جیلانی نے فرمایا، مرید لا تخف اللہ ربی اتانی رفعتا من المنانی، اے میرے مرید مت خوف کر، میرے خدا نام کے بلند مقام عطا کر۔ اور فرمایا میرے مریدوں کے لیے یہ بشارت ہے، میں نے رب سے دعا کی ہے، میرا کوئی مرید بغیر توبہ کیے اسے موت نہیں آئے، توبہ کی توفیق ملے گی، اور جب توبہ کی توفیق ملے گی انشاءاللہ گناہ معاف ہو جائے گی، ادھر بھی کامیاب ادھر بھی کامیاب۔ تو یہ تمام چیزیں ہیں۔ اور آخری بات یہ ہے کہ حضور علیہ الصلوۃ والسلام کی حدیث شریف جس کا مفہوم یہ ہے، سرکار نے فرمایا سنو، مجھے اپنے بعد یہ خوف نہیں ہے کہ تم شرک کرو گے، مجھے اپنے بعد یعنی دنیا سے جانے کے بعد خوف نہیں ہے کہ تم شرک کرو گے، ہاں یہ ڈر ہے کہ تم دنیا میں ملوث ہو جاؤ گے، دنیا میں ملوث ہو جاؤ گے۔ اب غور کرو، جو نبی قیامت تک کے حالات اپنی نگاہیں نبوت سے دیکھ رہا ہے وہ تو یہ دیکھ رہا ہے کہ میری امت شرک نہیں کرے گی، اور آج کل کے یہ لوگ پوری امت کو مشرک بنا رہے ہیں، جس نے یا سیاست کر دیا مشرک ہے، یا علی کہہ دیا تو مشرک ہے، یا غریب نواز کہہ دیا تو مشرک ہے، پوری امت کو مشرک بنا رہے ہیں۔ شرک نہیں ہے، شرک اس وقت ہوگا جب اس کو حقیقی مددگار سمجھو، اور ہم حقیقی مددگار اللہ کو سمجھو، باقی انبیاء کرام اور اعظم جتنے بھی ہیں یہ سب مدد کرتے ہیں، اللہ تعالیٰ کی دی ہوئی قدرت اور طاقت سے مدد کرتے ہیں، سنتے بھی ہیں، دیکھتے بھی ہیں، مدد کرتے ہیں، فیض بھی پہنچاتے ہیں۔ اسی لیے ہم بزرگان دین اور یہ کاملین یاد ان کا ذکر مبارک کرنے کے لیے یہ محافظ کے گیارہ شریف بعد شریف یہ تمام چیزیں منعقد کرتے ہیں، ہمارا مقصد حصول ثواب ایزال ثواب کرتے ہیں، ثواب ادھر پہنچا دیا، جو کھانا تھا وہ کھلا دیا، جن کو ثواب پہنچے گا ان کو کھانے کی ضرورت نہیں، جو دنیا سے جا چکے انہیں کھانے کی ضرورت نہیں، اور جو دنیا میں ہیں انہیں کس کی ضرورت ہے، کھانے کی بھوک لگنے کا مطلب ہے نا، اسی لیے سب سبزی ابھی لگ جائے گا، کھانے کی ضرورت ہے خالص صاحب صاحب سن لیں۔ تو اسی لیے کبھی ایسا ہوا کہ کھانا سامنے لے کے کھانا تو مرنے والوں کو پہنچا دیا، جتنے بیٹھے ہیں آپ سب کو ثواب، چلو ایسا ہوا کبھی، وہ جتنے بیٹھے ہیں وہ سب پیچھے پڑ جائیں گے، یار ہمیں بھوک لگ رہی ہے ثواب کا ہم کیا کریں، وہ تو جب مریں گے ملے گا۔ تو طریقہ کیا ہے، جس کو جو چیز پہنچی ہے پہنچا دیا، جو دنیا سے جا چکا ہے اس کے لیے ثواب تحفہ ہے، اور جو دنیا میں موجود ہے اس کے لیے کھانا۔ تو اس میں نہ کوئی شرک ہے نہ کوئی بدعت ہے، بزرگان دین کا طریقہ ہے، اللہ تبارک و تعالی ہم سب کو اسی طریقے پر قائم دائم رکھے، اور سیدنا غوث اعظم شیخ عبد القادر جیلانی حسن الحسینی رضی اللہ تعالی عنہ کے فیضان سے مستفید فرمائیں، ان کے نقش قدم پر چلنے کی توفیق عطا فرمائیں۔ واخر دعوانا الحمدللہ رب العالمین۔